आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
के भो हिजो आज यीशु बिना यो जिन्दगी, यीशु बिना यो जिन्दगी, हराएको छु यही कही
जो आजा के भो
हिजो आज यीशु बिना यो जिंदगी यीशु बिना यो जिंदगी हराए कुछ यही कही संसार को
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा यहाँ सबैलाई मेरो जयमसी नमस्ते अनि हार्दिक स्वागत छ यो कार्यक्रममा। म आशा गर्दछु आज पनि परमेश्वरको वचनद्वारा हामी आत्मिक रूपमा आशिषित हुन गइरहेका छौ। श्रोता, आज हामी बाइबल अध्ययन व्यवस्था पाँच अध्यायबाट देख्न गइरहेका छौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ दश आज्ञाहरूको पुनः दोहोराई। अहिले यो मूसाको दोस्रो औपचारिक भाषण हो। यो व्यवस्थाको पुनः वा दोबारा वर्णन हो र विशेष जोड अझै प्रेम र आज्ञाकारितामाथि छ। अध्याय पाँचदेखि सात अध्यायमा हामी दश आज्ञाहरूको पुनः दोहोराई र अर्थ खोलाई या व्याख्याको देख्दछौ। सिनै पर्वतमा परमेश्वरको व्यवस्था सुन्ने इसरायलका वृद्ध पीढ़ीहरू अहिले मरिसकेका छन्। तिनीहरूका हाडहरू उजाड स्थानमा नै सडिरहेको छ। यो इसरायलीका नयाँ पीढ़ीहरू हुन् जो प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न गइरहेका छन् र तिनीहरूलाई व्यवस्थाको पुनः दोबारा वर्णन गर्न र यो तिनीहरूको निम्ति अर्थ खुलाइदिन व्याख्या गरिदिन आवश्यक छ। मूसाले यसको उजाड स्थानमा 40 वर्षको अनुभवको प्रकाशमा व्याख्या गर्नेछन् वा व्याख्या गरिदिनेछन्। हुनसक्छ तपाईहरूले सोध्नुहोला, यो त प्रस्थान 20 अध्यायको नकल हो, प्रतिकपी हो। हजुर, यो झण्डै झण्डै नक्कल जस्तै छ। यसले यो देखाउँछ कि दश आज्ञाहरू दोहोर्याउनलाई अति नै महत्वपूर्ण छ। तिनीहरू आधारभूत र नैतिक व्यवस्थाहरू हुन्। त सबभन्दा पहिले हामी देख्नेछौ दश आज्ञाहरूको पूर्ण वर्णन, दोबारा वर्णन अर्थात दश आज्ञाहरूको दोहोर्याइने कुरा, वर्णनमा दोहोर्याइने कुराहरू। त सबभन्दा पहिले हामी देख्नेछौ दश आज्ञाहरूको पुनः वर्णन। व्यवस्था पाँच अध्याय एक पदमा यस प्रकार लेखिएको छ, मूसाले सबै इसरायलीहरूलाई बोलाएर भने, हे इसरायली हो, आज मैले तिमीहरूलाई दिएका विधि र विधान सुन र ती होसियारी साथ पालन गर। मित्र, यहाँ केही महत्वपूर्ण कदमहरू छन् जुनको हामीले परमेश्वरको वचनको सम्बन्धमा लिनुपर्छ। पहिलो हो, यसको सुन्नु पर्दछ। दोस्रो हो, यसको सिक्नु पर्दछ, मतलब परमेश्वरले केही भनिरहनु भएको छ, त्यससँग चिर परिचित हुनु पर्दछ। अनि तेस्रो कुरा हो, यसको पालन गर्नुपर्छ। अनि यसको अर्थ हो तपाईँको हृदयभित्र परमेश्वरको वचन राख्नु। यस तथ्यको निम्ति दाऊदले भने भजन संग्रह 119:11 तपाईँको वचन मैले आफ्नो हृदयभित्र लुकाइराखेको छु ताकि मैले तपाईँको विरूद्धमा पाप गर्न नसकौं। अनि चौथो, यसको व्यवहारमा कार्यान्वयन गर्नु हो, क्रियामा ल्याउनु हो। खालि तपाईँको हृदय र दिमागमा मात्र वचन हुनुहुँदैन तर यसले व्यावहारिकको जीवनमा उतार्नु पर्दछ। तपाईले सुन्नु भएकै होला कि धेरै मानिसहरू भन्छन् कि तिनीहरू दश आज्ञाहरूद्वारा जीवनयापन गरिरहेका छन् अनि त्यो नै तिनीहरूको धर्म हो। यदि तपाईँले तिनीहरूलाई प्रश्न सोध्नुहुन्छ भने, जस्तो कि मैले धेरैपल्ट प्रश्न सोधेको छु, तिनीहरूको खास तात्पर्य
यो हो कि तिनीहरूले दश आज्ञाहरूको सुने र तिनीहरू असल छन्, तर तिनीहरूले निश्चय नै यसको पालन गरिरहेका छैनन् र त्यस अनुसारको व्यावहारिक जीवनमा उतारिरहेका छैनन्। मित्र, व्यवस्था वास्तवमा ऐना हो जुनले मानव हृदयको वास्तविकताको प्रकट गरिदिन्छ। परमेश्वरले यसको अति नै स्पष्ट पार्नुहुन्छ कि उहाँले मानिसलाई नैतिक व्यवस्था नियमको पालनद्वारा उद्धार गरिरहनु भएको छैन। नैतिक व्यवस्थासँग कति पनि गल्ती छैन, तर वास्तवमा हामीसँग मौलिक रूपमा केही कुरा गडबड छ। पाउले गलाती 2:16 भन्छन्, येशु ख्रिष्ट माथिको विश्वास बाहेक व्यवस्थाका कामबाट मानिस धर्मी ठहरिँदैन भन्ने जानिकन हामीले पनि विश्वासले धर्मी ठहर्याउला भनेर येशु ख्रिष्टमाथि विश्वास गर्यौं। व्यवस्थाको कर्मले त होइन, किनभने व्यवस्थाको कर्मबाट त कोही मानिस पनि धर्मी ठहरिन सक्दैन, कोही पनि व्यवस्थाद्वारा धर्मी ठहरिन सक्दैन। किन त भन्दा कारण यही हो कि कसैले पनि व्यवस्थाका कर्महरू पूर्ण रूपमा पूरा गर्न सक्दैनन्, पालन गर्न सक्दैनन्। गलाती 3:19 भन्छ, तब व्यवस्था के रहेछ त, जुन वंशलाई प्रतिज्ञा भएको हो सो नाउजेल अपराधको कारणले यो थपिन आएको हो र स्वर्गीय दूतहरूद्वारा मध्यस्थको हातबाट ठहराउनु भयो। तब व्यवस्थाको उद्देश्य के हो त, के हो सोध्नलाई तर्कसंगत छ। उत्तर यो हो, जुन वंशलाई प्रतिज्ञा भएको हो सो नाउजेल अपराधको कारणले यो थपिन आएको हो। यसको मतलब यो अस्थायी थियो त्यस समयसम्म जबसम्म ख्रिष्ट आउनु भएन। गलाती 3:24-25 भन्छ, यसैले विश्वासैबाट हामी धर्मी ठहर्यौं भनेर हामीलाई ख्रिष्टमा ल्याउनलाई व्यवस्था त हाम्रो शिक्षक भएको हो, तर अब विश्वास आएको हुनाले हामी अझै शिक्षकको अधीनमा छैनौ। व्यवस्थाले एक शिक्षकको रूपमा सेवा गर्थ्यो, अर्थात हामीलाई हातमा पक्रेर ख्रिष्ट कहाँ ल्याउन सेवा गर्यो, जस्तो कि शिक्षकले बच्चालाई स्कूलमा त्यो गर्दछ, ताकि हामी विश्वासद्वारा धर्मी ठहरिन सकौं। व्यवस्थाले हामीलाई क्रूसमा ल्याउँछ र भन्छ, एफुच्चे तिमी पापी हौ र तिमीलाई उद्धारकर्ताको आवश्यकता छ। व्यवस्थाको उद्देश्य उद्धारकर्ताको निम्ति हाम्रो आवश्यकताको हामीलाई देखाउनु हो। व्यवस्था असल छ, यसको बारेमा कुनै सन्देह छैन। व्यवस्थाले परमेश्वरको मनको प्रकट गरिदिन्छ, व्यवस्थाले प्रकट गरिदिन्छ कि हामी कति धेरै परमेश्वरको महिमा रहित हुन आयौं। व्यवस्थाले प्रकट गर्दछ कि हामी सबैले पाप गरेका छौं र परमेश्वरको महिमा रहित हुन आएका छौं। यस व्यवस्थालाई तपाईँको जीवनमा राख्नुहोस् र तपाईंलाई ख्रिष्टमा ल्याउन दिनुहोस्। अनि 2-3 लेखिएको छ, परमप्रभु हाम्रा परमेश्वरले हामीसित होरेबमा करार बाँध्नुभयो। परमप्रभुले यो करार हाम्रा पिता पुर्खासँग होइन तर हामीसँग जो आजसम्म यहाँ जीवित छौं यो बाँध्नु भएको हो। परमेश्वरले तिनीहरूलाई मिश्रमा व्यवस्था दिनु भएन, व्यवस्था तबसम्म दिइएको थिएन जबसम्म तिनीहरू उजाड स्थानमा सिनाई पर्वतमा आइपुगेका थिएन। व्यवस्था इस्रायल राष्ट्रलाई दिइएको थियो अनि 4-6 भनिएको छ, परमप्रभुले तिनीहरूसँग पर्वतमा अग्निबाट आम्ने सामने बात गर्नुभयो। त्यस बेला मनै परमप्रभु र तिमीहरूका बीचमा भएर परमप्रभुका वचन तिमीहरूलाई जनाउन खड़ा भए, किनकि तिमीहरू अग्निको कारण डराएका थियौ र पर्वतमा उक्लेनौ। अनि उहाँले भन्नुभयो, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात दासत्वको देशबाट निकालेर ल्याए। श्रोता हेर्नुहोस् त, इस्रायलीहरू मिश्रमा प्रतिमा पूजाको मुलुकमा थिए र इस्रायलीहरू प्रतिमा पूजाको युगमा रहेका थिए। अनि 7 म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, मानिसको पहिलो पाप नास्तिक बन्ने काम थिएन, तर उसको पाप बहुदेव देवता मा आस्था राख्नेको पाप थियो। मानिसले धेरै देव देवता माने, बहुदेव देवता भन्छ, बहुदेव। उदाहरणको लागि बाबेलको धरहरामा मानिसले जिगुरत धरहरा बनाए, यसको शिरमा तिनीहरूले बलिदान चढाउँथे। यो स्पष्ट छ कि सूर्यदेवलाई चढाउँथे। जब मानिस परमेश्वरदेखि टाढा भौतारी गए, सूर्य र केही ग्रहहरू नै केही पहिला वस्तुहरू भए जुनको मानिसले पूजा गर्न लागे। जल प्रलयपछि तिनीहरूले निश्चय नै गर्जन र चट्याङका पूजा गरिरहेका थिएनन्, किनभने मानिसले ती कुराहरूदेखि डराए। तिनीहरूले सूर्यको पूजा गरे जुन एक सृष्टि मात्र थियो तर सृष्टिकर्ता थिएन। अनि यो बहुदेव आस्था राख्नेहरूको लागि परमेश्वरले भन्नुभयो कि म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु। मित्र, नास्तिकवाद त पछिबाट दाउदको समयमा मात्र आएथ्यो। त्यो भन्दा अघि समस्य नास्तिकवाद भौतिकवाद थिएन, तर अनेक बहुदेवमा आस्था वा विश्वास थियो। नौ पदमा भनिएको छ, तिमीहरूको सामु दण्डवत नगर्नु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर, डाहा गर्ने परमेश्वर हुँ। मेरो अब हेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु। मित्र, संसारमा खालि दुई प्रकारका मानिसहरू छन्। तिनीहरू हुन् परमेश्वरलाई प्रेम गर्नेहरू र परमेश्वरलाई घृणा गर्नेहरू। उहाँले आफ्नो निम्ति पूजा गर्न कुनै किसिमको प्रतिमा बनाउनलाई मना गर्नुभयो, निषेध गर्नुभयो। पछिबाट परमेश्वरले भन्नुहुनेछ, तिमीहरूले आफ्नो प्रभुलाई सारा हृदयले, सारा मनले, सारा शक्ति र सारा प्राणले प्रेम गर। प्रभु येशूले भन्नुभयो, यो सबभन्दा महान आज्ञा हो। अनि त्यसको विपरीत त्यहाँ थुप्रै मानिसहरू छन् जसले परमेश्वरलाई घृणा गर्दछन्। आज धेरै ख्रिस्टियन बनाउँदाहरूले कुनै प्रतिमाको पूजा गर्दैनन्। तैपनि पाउल एफिसी 5:5 पदमा हामीलाई भन्छन्, व्याविचार, अशुद्धता, लोभ, लालच, मूर्ति पूजा। मित्र, मूर्ति पूजा भनेको कुनै पनि चीज जुनमा तपाईँ आफैलाई पूर्ण रूपमा अर्पित गर्नुहुन्छ, दिनुहुन्छ, हरेक कुरा जुन तपाईँ र परमेश्वरको बीचमा खड़ा हुन्छ, उभिन्छ, त्यो तपाईँको देव बन्दछ, मूर्ति बन्दछ। तपाईँ भन्नुहोला, तपाईँसँग कुनै मूर्ति छैन। कोही कोहीको लागि तिनीहरूको ब्याङ्क खाता तिनीहरूको ठूलो मूर्ति वा देव हो। अरूहरूको मूर्ति विलासिता हुन्छ, कसैको देव टीभी हुन्छ। मित्र, तपाईँको जीवनमा परमेश्वर भन्दा पहिलो स्थान लिने हरेक कुरा मूर्ति हो। अनि 11 पदमा लेखिएको छ, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुने छैन। ओ मित्र, यो कुरा आज हामी हरेकले गम्भीरपूर्वक लिन कति धेरै आवश्यक छ। पहिला तीन आज्ञाहरू नकारात्मक छन्, अहिले हामी सकारात्मक आज्ञाहरूतिर आएका छौं। 12-15 पदमा भनेको छ, परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नु भए बमोजिम सबात दिन पवित्र राख्नु, याद राख्नु, 6 दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर 7 चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सबात हो। त्यसमा तिमीहरूले केही काम नगर्नु, आफ्ना छोरा छोरी, कमारा कमारी, गोरु गदा, कुनै पशुले, शहरभित्र भएको परदेशले पनि केही काम नगरोस्। आफ्ना कमारा र कमारीले तिमीहरूसँग विश्राम गरून्। तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो बहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनुभयो, सो याद राख। यसै कारण परमप्रभु तिमीहरूका परमेश्वरले सबात मान तिमीहरूलाई आज्ञा गर्नुभएको छ। अति नै चाकलाग्दो कुरा यो छ कि विश्राम दिनको बारेमा आज्ञा बाहेक नयाँ नियममा सबै आज्ञाहरू दोहोरिएका छन्। यो किन त? किनभने विश्राम दिन मण्डलले दिएको थिएन। चर्च वा मण्डली सधैँ हप्ताको पहिलो दिन अर्थात आइतबारमा आराधनाको निम्ति जम्मा हुने गर्थे, अनि यो नै दिनमा ख्रिष्ट मृत्युबाट जी उठ्नु भएको थियो। पछाडि प्रस्थानको पुस्तकमा प्रस्थान 31 अध्यायको 13 पदमा परमेश्वरले भन्नुभयो, तैले इसरायलीहरूलाई यसो पनि भन्नु, तिमीहरूले निश्चय मेरो विश्राम दिन मान्नु। तिमीहरूका पुस्ता पुस्ताको निम्ति मेरो र तिमीहरूका बीचमा यो एउटा चिन्ह हो, र म परमप्रभु नै तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाऊ। मित्र, विश्राम दिन इसरायललाई दिइएको थियो। यो कुराको ध्यान दिन चाखलाग्दो छ कि प्रस्थान 20 अध्यायमा इसरायलका सन्तानलाई विश्राम दिन पालन गर्न भनिएका थिए, किनभने 6 दिनमा परमेश्वरले स्वर्गीय पृथ्वी बनाउनुभयो। यहाँ व्यवस्थाको पुस्तकमा विश्राम दिन पालन परमेश्वर र इसरायलका सन्तान बीच विशिष्ट सम्बन्ध देखाउनलाई हो। किन इसरायलीहरूले विश्राम दिन मान्न परेको थियो त? किनभने तिनीहरू मिश्रमा दासत्वमा थिए र परमेश्वरले आफ्नो सामर्थ्य शक्तिद्वारा तिनीहरूलाई छुटकारा दिई मुक्त गरी निकाली ल्याउनुभयो। हामीले देख्यौं कि माथिका आज्ञाहरू परमेश्वरतिरको कर्तव्यसँग सम्बन्धित छ। अहिले हामी ती आज्ञाहरूको खण्डतिर आउँछौ जुन मानिसतिर कर्तव्यसँग सम्बन्धित छ। 16 पद, परमप्रभु आफ्ना परमेश्वरले आज्ञा दिनुभए झैं आफ्ना बाबु र आमालाई आदर गर्नु र परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको देशमा तिमीहरूको आयु लामो होस् र त्यहाँ तिमीहरूको भलो होस्। म विश्वास गर्छु कि यो आज्ञा परमेश्वरतिरको कर्तव्य र मानिसतिरको कर्तव्यसँग सम्बन्धित छ। पितामाता बढ़िरहेका ती साना बच्चाहरूको निम्ति परमेश्वरको स्थानमा उभिन्छन्। साना केटाकेटीले पिता र मातालाई हेर्छन् र त्यो नै तरिका हो जुन हुनुपर्दछ। हितपदेश 1:8 पदले भन्छ, हे मेरो छोरो, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन, आफ्नी आमाको अर्थ इन्कार नगर। आमा बुबा परमेश्वरको स्थानमा उभिनु पर्दछ जब तिनीहरूका बच्चाहरू सानै हुन्छन्। अहिले जब यी मानिसहरू प्रतिज्ञा गरेको मुलुकमा गइरहेकोले गर्दा तिनीहरूले आफ्ना आमा बुबाको आदर गर्नु पर्दछ। मित्र, यो आज्ञाहरूको पालन नगर्ने कुनै राष्ट्र वा व्यक्ति कहिले पनि आशिषित हुने छैन। अनि 17 पदमा लेखिएको छ, हत्या नगर्नु। हेर्नुहोस्, यो चाहिँ व्यक्तिगत मामलाको सम्बन्धमा हुने हत्या, जस्तै रिस, इबीमा हत्या इत्यादि। युद्ध वा लड़ाईमा हुने हत्याको बारेमा भन्ने कुरा केही छैन। हामी केही पछिबाट पढ्नेछौ कि परमेश्वरले यी मानिसहरूलाई त्यस मुलुकमा आफ्ना शत्रुहरूलाई नष्ट गर्न भन्नुहुन्छ। यो आज्ञा त्यस सिपाही वा पुलिसहरूको निम्ति पनि लागू छैन जसले देश सुरक्षाको निम्ति नियुक्त भएका छन्। अनि 17 पद, हत्या नगर्नु। 18 पद, व्याविचार नगर्नु। मित्र, कामुकताले काम बासनामा पागलपन युगमा हामी रहेका छौं। हरेक मनमा सोच्ने सकिने, कल्पना गर्न सकिने उत्पादनहरू सेक्सद्वारा, कामुकताद्वारा विज्ञापन गरिन्दछन्। यो कुनै नौलो कुरो होइन, विशेष गरी पश्चिमेली मुलुकमा। मित्र, परमेश्वरको आज्ञा आज पनि अझै उभिन्छ, तैले व्यभिचार नगर्नु। यो एक महान पाप हो जुनले आज हाम्रा जातिलाई, विश्वासीहरूलाई तल खिची झारिरहेको छ। 19 पद, चोरी नगर्नु। यो सत्य हो कि त्यहाँ धेरै मानिसहरू छन् जसले भन्न सक्छन् कि तिनीहरूले कहिले पनि ब्याङ्क वा कुनैको धन सम्पत्ति चोरेका छैनन्, तर निश्चय नै तिनीहरूका हृदयमा चोरी गर्ने कु इच्छा हुन सक्छ। हाम्रो प्रभुले सिकाउनुभयो कि हाम्रा विचारहरू पापपूर्ण छन्। हृदयमा घृणाले कसैलाई हत्याराको दोषी बनाउँछ, हृदयमा तीव्र चाहना र लालसाले कसैलाई व्यभिचारीको दोषी बनाउँछ। अनि 20 र 21 पदमा लेखिएको छ, आफ्नो छिमेकीको विरूद्धमा झुटो गवाई नदिनु, आफ्ना छिमेकीका स्वास्नी, घर, खेतबारी, कमारा कमारी, गोरु, गधा अथवा त्यसको कुनै पनि वस्तुको लालच नगर्नु। लालचको विरूद्धमा आज्ञाले यो देखाउँछ कि अरू कसैको कुनै चीजको लागि लालसा गर्नु पनि पाप हो। मूसाले परमेश्वरबाट सिधै व्यवस्था प्राप्त गरेको महान अनुभवको यी नयाँ पीढ़ीहरूको लागि दोहोर्याउँछन्। अनि 22 26 पदमा भन्छन्, यी आज्ञाहरू परमप्रभुले पर्वतमा आगो र बादल र घोर अन्धकारको बीचबाट तिमीहरूका सारा समुदायलाई ठूलो स्वरले भन्नुभयो। उहाँले थप केही भन्नुभएन, अनि उहाँले ती आज्ञा दुईवटा ढुंगाका पाटीमा लेखेर मलाई दिनुभयो। जब तिमीहरूले अन्धकारको बीचबाट स्वर सुन्यौ र जब पर्वत आगोले बलिरहेको थियो, तब तिमीहरूका कुलका सबै नायक र धर्मगुरूहरू मेरो नजिक आए, अनि तिमीहरूले भन्यो, परमप्रभु हाम्रा परमेश्वरले आफ्ना महिमा र गौरव हामीलाई प्रकट गर्नुभयो, हामीले उहाँको स्वर अग्निबाट सुन्यौं। परमेश्वर मानिससँग बोल्नुभए तापनि मानिस जीवित रहेको हामीले आज देख्यौं। अब यति ठूलो अग्निमा भस्म भएर हामी किन मर्ने? यदि परमप्रभु हाम्रा परमेश्वरको स्वर हामीले अझै सुन्यौं भने त हामी मर्नेछौ। अग्निबाट जीवित परमेश्वर बोल्नु भएको सुनेर हामी झैं बाँच्ने कुन चाहिँ मरणशील मानिस होला? ओ, यो अति नै भयानक अनुभव थियो र इसरायलका सन्तानहरू चाहन्थे कि मोसाले नै परमेश्वरबाट यो सिधै सन्देश पाएर यसको तिनीहरूलाई सुनाएको। अनि 27 पदमा, तपाईँ आफै नै नजिक जानुहोस् र परमप्रभु हाम्रा परमेश्वरले भन्नुभएका सबै कुरा सुनेर हामीलाई बताउनुहोस् र हामी सुनेर पालन गर्नेछौ। इसरायलका सन्तानले व्यवस्थाको पालन गर्ने प्रतिज्ञा गरे, तर तिनीहरूले यसको पालन गर्न सकेन। अहिले यी आफ्ना मानिसहरूको निम्ति परमेश्वरको बिन्तीको सुन्नुहोस्। 29 पद, मेरो डर मानेर सधैँ मेरो सबै कुरा पालन गर्ने तिमीहरूको हृदय भए त हुने थियो, ताकि तिनीहरू र तिनीहरूका सन्तानको भलो सधैँ भरियोस्। समस्या यो थियो कि इसरायल जातिले व्यवस्थाको पालन गर्नमा असफल भयो। यी मानिसहरू कृपा र दयाको शर्तहरू मुनि तिनीहरू प्रतिज्ञा गरेको मुलुकमा बसोबास गरिरहेका थिए। व्यवस्था त्यस मुलुकको निम्ति साथसाथै ती मानिसहरूको निम्ति दिइएको थियो, तर तिनीहरू त्यस व्यवस्थालाई पालन गर्न अयोग्य भए, असफल भए। अनि यो हाम्रो निम्ति पाठ हुनु पर्दछ। जसरी तिनीहरू व्यवस्थाको पालन गर्न अयोग्य भए, त्यसरी नै तपाईँ र म पनि यसको पालन गर्न अयोग्य छौं, अयोग्य छौं। व्यवस्था हाम्रो वास्तविकतालाई प्रकट गरिदिने ऐना हो, हामीले यसमा हेर्नुपर्छ र यसले हामी रहेको अवस्थाको प्रकट गरिदिन्छ कि हामी पापीहरू हौं। घरमा राखिएको ऐनाले अनुहारमा भएको मैला धुलोलाई देखाइदिन्छ, तर ऐनाले यसको सफा गर्ने छैन, धुने छैन। व्यवस्थाले हाम्रा पापहरूको देखाउन सक्छ, तर यसले हामीलाई उद्धार दिन सक्दैन। कुनै पनि हालतमा ऐनाले मैला दागलाई हटाउन सक्दैन। हामी पानी भएको बाटो लिएर आएर धुनै पर्छ, सफा गरिनै पर्छ। व्यवस्था ऐना हो जुनले हामीलाई सफाई वा धुने कामको शुरू गर्न भन्छन्। यसले हामीलाई ख्रिष्टका आउन भन्दछ। ख्रिष्टको रगतले हामीलाई धुँदछ र सारा पापहरूबाट हामीलाई निरन्तर धोइराख्छ। एक अंग्रेजीमा गीत छ, त्यहाँ इमानुएलको शरीरबाट रगतको फोरा मूल छ जुनमा डुबल्की मारेर पापी मानिसले आफ्ना पापहरूको दोषहरू मेटाउँछ। मित्र, महत्वपूर्ण कुरा यो होइन कि तपाईँले दस आज्ञाहरूको स्वीकृत गर्नुहोस् या तिनीहरूको बारेमा तपाईँको विचार जस्तो सुकै किन नहोस्। महत्वपूर्ण यो कि तपाईँले ती आज्ञाहरू पालन गर्नुभएको छ। यदि तपाईँ इमानदारी हुनुहुन्छ भने तपाईँ थाहा पाउनुहुनेछ कि तपाईँले कहिले पनि त्यसको नाप अनुसार पालन गर्नुभएको छैन। यसको अर्थ हो तपाईँलाई उद्धारकर्ताको आवश्यकता छ। यसैया एक अध्यायको 18 पदले भन्छ, परमप्रभु भन्नुहुन्छ, आओ हामी बसेर आफ्ना कुरा छलफल गरौं। तिमीहरूका पाप सिन्दुरे रंगका भए तापनि ती हिउँ जस्तै सेता हुनेछन्, गाढा राता रंगका भए तापनि ऊन जस्तै सेता हुनेछन्। जब तपाईँ ख्रिष्टका आउनुहुन्छ उहाँले तपाईँलाई क्षमा गर्नुहुन्छ र सम्पूर्ण अधर्मबाट शुद्ध गरिदिनुहुनेछ। तब तपाईँ उहाँको अगाडि निष्कोट रूपमा उभिनुहुन्छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98 4735 6979 98 4703569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।